आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह, प्रिय श्रोता मित्रहरू, अनि आजको यो पवित्र धर्मशास्त्र बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आशा गर्दछु तपाईले यो पवित्र धर्मशास्त्र बाइबलको अध्ययनबाट धेरै आत्मिक कुरा, बाइबलका कुराहरू सिक्नु भएको छ, अनि म आशा गर्दछु कि निश्चय नै तपाईहरूले सिक्नुभएका, तपाईहरूले प्राप्त गरेका ज्ञानहरू हामीलाई पनि बाँड्नुहुनेछ, ताकि हामी थाहा पाउन सकौं कि वास्तवमा तपाई कति धेरै लाभान्वित हुनुभएको छ, र हामी तपाईसँगै खुशीको साथ प्रभुलाई धन्यवाद दिन सक्थ्यौं। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लेवी 8 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ सबभन्दा पहिले हामी देख्छौं पानस बाल्ने रीति, यसपछि हामी देख्छौ लेवीहरूको शुद्धिकरणको नियम। ती व्यक्ति जो परमेश्वरलाई पछ्याउन र सेवा गर्न गइरहेका थिए शुद्ध हुनु पर्दथ्यो। त हामी सबभन्दा पहिले हेरौं पानस बाल्ने रीति। गन्ती 8:1-4 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, हारूनलाई भन, तैले 7 बत्तीहरू स्थापना गर्दा तिनले सामदानका अघिल्तिरको क्षेत्रलाई प्रकाश देउन्। अनि हारूनले त्यसै गरे। परमप्रभुले मोसालाई आज्ञा गर्नु भए झै सामदानको अघिल्तिर प्रकाश दिने गरी तिनले बत्ती बाले। सामदान पिटेको सुनको थियो, त्यसको आधारदेखि त्यसका फूलहरूसम्म। परमप्रभुले मोसालाई नमूना देखाउनु भए बमोजिम त्यो सामदान बनाइयो, अर्थात पानस बनाइयो। मित्र, यो सुन्दर सामदान अर्थात पानस पवित्र स्थान वा भेट हुने पालको एक सरसमान थियो। यो सुन कुटेर बनाइएको थियो। यसको दुवैपट्टि 3-3 बदमको फूल जस्तै थियो, वा बदमको फूल जस्तै दियो निकालिएको हुन्थ्यो, र सिधै टुप्पोमा एउटा बदमको फूल जस्तै दियो निकालिएको हुन्थ्यो। यो टुप्पोमा रहेको दियोको ज्योतिले पानस अर्थात सामदानको सुन्दरतालाई प्रकट गरिदिन्थ्यो। यो ख्रिष्ट प्रभुको एक सबभन्दा पूर्ण तस्वीर हो, जुन हामी भेट हुने पाल अर्थात पवित्र वासस्थानमा पाउँदछौं। बालेको दियोहरूले पवित्र आत्माको प्रतिनिधित्व गर्दछ, जसले ख्रिष्टको सुन्दरतालाई प्रकट गरिदिनुहुन्छ। सामदान ख्रिष्टको प्रतीक हो, जसले पवित्र आत्मा यो संसारमा पठाउनुभयो। परमेश्वरको आत्माले ख्रिष्टका कुराहरूलाई लिनुहुन्छ र ती कुराहरूलाई हामी कहाँ देखाउनुहुन्छ। अहिले हामी यो कुरा बुझ्दछौं किन पानसको अर्थात सामदानको उल्लेख यहाँ कुल नायकहरूको सम्बन्धमा वा कुल नायकको भेटीहरू वा उपहारहरू र लेवीहरूको शुद्धिकरणको बीचमा छ। यसले हामीलाई यो कुराको याद दिलाउँछ कि हरेक कुरा ख्रिष्टको उपस्थितिको प्रकाशमा गरिनुपर्छ। यसको मतलब तपाईँ र मेरो निम्ति के हो? यसको अर्थ हो उहाँलाई हाम्रा भेटीहरू वा उपहारहरू र उहाँको लागि हाम्रा सेवाहरू उहाँको उपस्थितिको प्रकाशमा गरिनुपर्दछ। अर्को शब्दमा यो उहाँको वचन अनुसार गरिनुपर्छ। यहाँ नै चर्च वा मण्डलीले यसको निर्देशनहरूको पाउँदछ। चर्चको आज्ञा किताबबाट वा अरू कहीँबाट होइन, परमेश्वरको वचनबाट। सामदान ज्योति हो, अनि प्रभु येशू ख्रिष्टले आफैले आफैलाई संसारको ज्योति भन्नुभयो। वा परमेश्वरको वचनमा प्रकट हुनुभएको छ। यसपछि निम्न पदहरूमा हामी देख्छौं कि लेवीहरूलाई शुद्धिकरणको नियम। तिनीहरू शुद्धिकरणको लागि पानीको बाटातिर आउनु पर्दथ्यो, यद्यपि तिनीहरू ख्रिष्टको क्रुसको मृत्युको संकेत गर्ने पहिले नै पितलको वेदीमा आइसकेका थिए। अहिले हामी यो पत्ता लगाउँछौ कि परमेश्वरले आफ्ना सेवकहरूलाई शुद्ध गर्नुहुन्छ। 5-6 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूमध्ये लेवीहरूलाई लिएर तिनीहरूलाई विधिवत शुद्ध पार। मित्र, यदि परमेश्वर तपाईँलाई प्रयोग गर्न गइरहनु भएको छ भने उहाँले तपाईँलाई शुद्धिकरण गर्नै पर्छ, र उहाँले यो गर्नको निम्ति आफ्नै तरिका छ। अहिले यो कुराको ध्यान दिनुहोस् कि कसरी लेवीहरूलाई शुद्धिकरण गरियो। 7-8 पदमा भनिएको छ, तिनीहरूलाई शुद्ध पार्नलाई तैले यसो गर, तिनीहरूमाथि शुद्धिकरणको पानी छर्किदिए र तिनीहरूले आफ्नो शरीरका जम्मै रौं काटेर आफ्ना आफ्ना लुगा धोई आफूलाई शुद्ध तुल्याउन्। तिनीहरूले एउटा बाछो र तेल मुचेको मसिनो पिठोको अन्न बलि ल्याउन् र पाप बलिको निम्ति चाहिँ तैले अर्को एउटा बाछो ल्याउनु। मित्र, सबभन्दा पहिले तिनीहरूलाई शुद्धिकरण गर्ने पानीले छर्किदिनु पर्दछ। यो चाहिँ पानी राखेको बाटामा गरिन्थ्यो। दोस्रो कुरा, तिनीहरूले आफ्ना शरीरका सबै रौंहरू खौरिनु पर्दथ्यो। तेस्रो कुरा, आफूलाई शुद्ध राख्नलाई आफ्ना कपड़ाहरू धुनु पर्दथ्यो। चौथो कुरा, तिनीहरूले पाप बलि र होम बलि चढ़ाउनु पर्दथ्यो। के तपाईँले याद गर्नुभएको छ कि परमेश्वरले लेवीहरूको बारेमा के भन्नुभएको छ? लेवी याकुबको पुत्रहरूमध्ये एक थिए, अनि जब याकुबले उसलाई आशिष दिए, यही नै तिनले भने। उत्पत्ति 49:5-7 पदमा सिमोन लेवी दाजुभाइ हुन्, तिनका तरवार नै उपद्रवका हतियार हुन्। ए मेरो प्राण, तिनीहरूको सभामा नजा। ए मेरो मान, तिनीहरूको संगतिमा नलाग, किनकि आफ्नो रिसमा तिनीहरूले मानिसहरूलाई मारे। तिनीहरूले आफू खुशी गरेर गोरुहरूका ढोड नसा काटे। तिनीहरूका रिसमाथि श्राप परोस्, किनभने त्यो भयानक छ, र तिनका क्रोधमाथि, किनकि त्यो निष्ठुर छ। तिनीहरूलाई म याकुबमा छिन्न भिन्न पार्नेछु र इसरायलमा तितर बितर पार्नेछु। यो स्पष्ट छ कि तिनीहरूलाई निश्चय नै शुद्ध हुनलाई आवश्यकता थियो। आज परमेश्वरका सन्तानहरूको लागि महत्वपूर्ण कुरा यो होइन कि तपाईँ कसरी हिँड्नुहुन्छ, तर तपाईँ कहाँ हिँड्नुहुन्छ। पहिलो युहना 1:7 पदले भन्छ, तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ, हामी पनि ज्योतिमा हिँड्छौं भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। हेर्नुहोस् त, ज्योति र शुद्धि गर्ने पानीको बाटा यहाँ एकसाथमा राखिएको छ। जब तपाईँ ज्योतिमा हेर्नुहुन्छ, तपाईँ देख्नुहुनेछ कि तपाईँको जीवनमा अपूर्णता वा असिद्धता छ। त्यसपछि तपाईँ यसलाई हटाउन पानीको बाटातिर जानुहुन्छ, जुनले तपाईँको पापहरूको पश्चाताप वा अंगीकारहरूको प्रतीक गर्दछ। यो कुराको ध्यान दिनुहोस् कि शुद्धिकरणको लागि यहाँ चार कदमहरू दिएका छन्। पहिलो कदम, पश्चात अनुसार तिनीहरूलाई शुद्ध पार्न तिनीहरूमाथि प्रायश्चितको पानी छर्किदे। तपाईँलाई यादै होला, जब ख्रिस्टले आफ्ना चेलाहरूका खुट्टा धुनुभयो, सिमोन पत्रुसले यसको विरोध गर्यो। प्रभु येशूले तिनलाई भन्नुभयो, योहन्ना 13:8 पदमा, पत्रुसले उहाँलाई भने, तपाईँले मेरो खुट्टा कहिले पनि धुनु हुँदैन। येशूले तिनलाई जवाब दिनुभयो, मैले धोइदिन भने त तिम्रो मसित केही भाग हुँदैन। यसको अर्थ हो, तिम्रो मसँग केही संगति हुँदैन, तिम्रो मसँग कुनै सरोकार हुँदैन। योहन्नाले आफ्नो पत्रमा यसको यसरी वर्णन गर्दछन्, यदि हामी ज्योतिमा हिँड्छौं भने त जस्तो कि उहाँ ज्योतिमा हुनुहुन्छ, हामी एक आपससँग संगति हुन्छ। हजुर, निश्चय नै, तर जब म ज्योतिमा हिँड्छु, म मेरो आफ्नो जीवनमा गलत कुराहरू देख्छु, तब मैले के गर्ने था? भनिएको छ, प्रभु येशू उहाँको पुत्रको रगतले हामीलाई सबै अधर्मबाट शुद्ध गर्दछ। जब हामी आफ्ना सम्पूर्ण पापहरूको अधर्महरूको स्वीकार गरिरहन्छौं, पश्चाताप गरिरहन्छौ, उहाँले हामीलाई निरन्तर सबै अधर्म पापहरूबाट शुद्ध गरिराख्नुहुन्छ। उहाँ हामीलाई शुद्ध गर्न र क्षमा दिन विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यो नै सबभन्दा महत्वपूर्ण कुरा हो, विश्वासीहरूको निम्ति हो। यदि तपाईँले परमेश्वरको सेवा गर्नुहुन्छ भने वा गर्न चाहनुहुन्छ भने तपाईँले आफ्ना पापहरूको पश्चाताप गर्नुपर्छ। अनि तामाको वेदी त्यो स्थान हो जहाँ पापी उद्धारको निम्ति परमेश्वर कहाँ आउँदछ, अनि पानीको बाटो त्यो स्थान हो जहाँ परमेश्वरका सन्तहरू, जनहरू, विश्वासीहरू शुद्ध गरिनलाई आउँदछन्। लेवीहरूको शुद्धिकरणको निम्ति पहिलो कदम देख्यौं, जुन थियो शुद्ध पार्नलाई तिनीहरूमाथि पानी छर्किन आवश्यक थियो। दोस्रो कदम हो, पश्चात अनुसारै तिनीहरूले आफ्नो शरीरको रौंहरू काट्नु पर्दथ्यो। हिब्रू 4:12 पदले भन्दछ, किनकि परमेश्वरको वचन जीवित र प्रबल र कुनै दुई धारे तरवार भन्दा पनि धारिलो र प्राण र आत्मालाई जोड्ने जोड्ने र हड्डीका मासीहरूलाई भाग भाग पारुन्जेलसम्म वारपार छेड्ने र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ। परमेश्वरको वचनले तपाईँको जीवनमा गहिरो खनेर खोज तलाश गरे तपाईँको जीवनका हरेक गलत कुरा पत्ता लगाइदिनुहुन्छ, जुन तपाईँ ती कुरा गलत हुन् भनी थाहा पाउनु भएको थिएन। तपाईँलाई त्यो धारिलो छुराको आवश्यक छ। के तपाईँ सोच्नुहुन्न कि तपाईँमा केही त्यस्तो दाग छ? त्यसो हो भने यस तरवार भन्दा धारिलो छुरी लिनुहोस्, जुन परमेश्वरको वचन हो। यो ज्योति हो र यो तरवार भन्दा धारिलो छुरा हो। शुद्धिकरणको तेस्रो कदम हो पद सात अनुसारै तिनीहरूले आफ्ना कपड़ाहरू धुनु पर्दछ। पोषकहरूले जीवनका गन्ध भ्रष्ट खराब आदतहरूको बताउँदछ। हामीले आफ्ना पोषकहरू धुनु पर्दछ। मित्र, हामीसँग केही निश्चित खराब आदतहरू हुन सक्छन् र यसबाट मुक्त हुनुपर्छ, किनभने प्रभुको लागि हाम्रा गवाईहरूको चोट पुर्याइरहेको हुन्छन्। यसपछि लेबीहरूको शुद्धिकरणको चौथो कदम देख्छौ। पद आठ अनुसार पाप बलिको लागि बलिदान ल्याउनु पर्दछ। होम बलिको र अन्न बलिको निम्ति साँडे र पाप बलिको निम्ति बाछा हुनु पर्दथ्यो। हामीले पहिले देखिसकेका छौं यी भेटीहरूले ख्रिष्टको बताउँछ। होम बलिले उहाँ को हुनुहुन्छ भन्ने कुराको बताउँछ। अन्न बलिले उहाँको पाप रहित सिद्धताको बताउँछ। मेल बलिले यस तथ्यको बताउँछ कि उहाँले आफ्नो क्रूसको रगतद्वारा उहाँले मेल अर्थात शान्ति बनाउनुभयो। अनि पाप बलिले हाम्रो निम्ति उहाँले के गर्नुभएको छ त्यो कुराको बताउँछ। अर्को शब्दमा यो सबै शुद्धिकरण र यी सबै जुन कुरा गरिएका छन् ख्रिष्टको काम र व्यक्तिको प्रकाशमा गरिएका छन्। उहाँले यी सबै हाम्रो निम्ति गर्नुभएको छ। उहाँले यो गर्नुभयो ताकि हामी उहाँलाई सेवा गर्न सकौं। अनि नौदेखि एघार पदमा भनिएको छ, नौदेखि एघार पदमा, तैले लेबीहरूलाई भेट हुने पालको सामुन ल्याएर इसरायलीहरूको सारा समुदायलाई भेला गरा। तैले लेबीहरूलाई परमप्रभुको सामु हाजिर गर र इसरायलीहरूले आफ्ना हात लेबीहरूमाथि राखुन्। परमप्रभुको सेवा गर्न लेबीहरू तयार हुन् भनेर इसरायलीहरूबाट डोलाइने बलि स्वरूप लेबीहरूलाई परमप्रभुको सामु हारूनले चढ़ाओस्। मित्र, अहिले यो कुरा हामीलाई स्पष्ट रूपमा बुझाइ भएको छ या यो कुरालाई हामीले स्पष्ट रूपमा बुझ्दछौं। तपाईँ चर्चमा क्वेरमा वा सोलो गीत गाउन सक्नुहुन्छ। तपाईँ सन्देश प्रचार गर्न सक्नुहुन्छ। तपाईँ सन्डे स्कूल पढ़ाउन सक्नुहुन्छ। तपाईँ चर्चमा मण्डलीमा अगुवा हुन सक्नुहुन्छ। तर जबसम्म परमेश्वरको वचनको प्रकाशमा हिँड्नुहुन्न तपाईँ प्रभावशाली हुन सक्नुहुन्न। जबसम्म शुद्धिकरणको लागि उहाँका जानुहुन्न तपाईँ कति पनि प्रभावशाली हुन सक्नुहुन्न। तपाईँले आफैलाई परमेश्वरको वचनको प्रकाशमा हेरिनु पर्दछ। तपाईँ थाहा पाउनुहुनेछ कि तपाईँ वास्तवमा कमी कमजोरी हुनुहुन्छ र तपाईँ आफ्नो पापहरूको उहाँ कहाँ प्रस्ताव गर्नुहुन्छ र तपाईँ जान्नुहुन्छ कि उहाँले तपाईँलाई क्षमा दिनुहुन्छ र तपाईँलाई शुद्ध गर्नुहुन्छ। तपाईँले त्यो धारिलो छुरालाई तपाईँलाई बाधा दिन कुरालाई निकाली पठाउन प्रयोग गर्नुपर्छ। यदि तपाईँ परमेश्वरको सेवाको निम्ति प्रयोग हुन चाहनुहुन्छ भने आफ्ना आदतहरूको बानीहरूको हेर्न विचार गर्न आवश्यक छ। खराब आदतले कुनै व्यक्तिको साक्षीलाई नष्ट गर्दछ अनि शुद्धिकरण सबै ख्रिष्टको काम र व्यक्तिमा आश्रित हुनै पर्दछ। हामी देख्छौ कि यी सबै यस कारणले गरिएका थिए ताकि लेबीहरूले प्रभुलाई सेवा गर्न सकुन्। चौध र उन्नाइस पदमा भनेको छ, यसरी तैले लेबीहरूलाई अरू इसरायलीहरूबाट अलग गर र लेबीहरू मेरा हुनेछन्। भेट हुने पालमा इसरायलीहरूका निम्ति सेवा गर्न र इसरायलीहरू पवित्र स्थानको नजिक आउँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस् भनी तिनीहरूको प्रायश्चित गर्नलाई मैले लेबीहरूलाई दानको रूपमा हारून र त्यसका छोराहरूलाई दिएको छु। यो कुराको याद गरौं कि हामीले पहिले उल्लेख गरिसकेका छौं कि कसरी हाम्रा प्रभुले आफ्नो प्रधान पुजारीय प्रार्थनामा विश्वासीहरूको बारेमा भन्नुहुन्छ। योहन्ना सत्रको छ पदमा, ती मानिसहरू जसलाई संसारबाट तपाईँले मलाई दिनुभयो तपाईँको नाउँ मैले प्रकट गरिदिए ती तपाईँका थिए र ती तपाईँले मलाई दिनुभयो। प्रभु येशूले आफ्नो रगतद्वारा मोल तिर्नुभयो र परमेश्वरका फेरि पुनः मिलापमा ल्याउनु भएको छ। अहिले पिताले उपहार जस्तै दान जस्तै प्रभु येशू कहाँ हामीलाई दिनुभएको छ। हामी उहाँका हौं। अहिले उहाँको निम्ति सेवा व्यवस्था नियम र विधिमाथि आश्रित छैन। प्रभुलाई सेवा गर्ने यो तरिका वा विधि होइन। हामी उहाँलाई सेवा गर्दछौ किनभने हामी उहाँलाई प्रेम गर्दछौ। हामी उहाँसँग नयाँ सम्बन्धमा छौं, नातामा छौं। हामी उहाँसँग जोडिएका छौं। हामी उहाँका एक भाग हौं। यसपछि हामी देख्छौं चौबीसदेखि छब्बीस पदमा, लेबीहरूका कामबारे नियम यही हो, पच्चीस वर्ष र त्यसभन्दा माथिकाहरू भेट हुने पालमा काम गर्नलाई प्रवेश गरून्, तर पचास वर्ष पुगेपछि तिनीहरूले काम नगरून् र कामबाट अवकाश पाउन् र फेरि काम नगरून्, तर कामकाज कायम राख्नलाई आफ्ना दाजुभाइलाई भेट हुने पालमा सहायता गर्दै रहन् तर काम चाहिँ नगरून्। लेबीहरूका कामको जिम्माको विषयमा तैले यसै गर्नु। लेबीहरूलाई पवित्र वासस्थान वा भेट हुने पालमा पच्चीस वर्षको उमेरमा सेवा गर्न अनुमति दिँदथ्यो। मतलब कम्तीमा 25 वर्ष चाहिँ पवित्र वासस्थान वा भेटु नेपालमा काम गर्ने लेवीको उमेर हुनुपर्दथ्यो। पछाडि हामीले अध्याय 4 सिक्यौं कि तिनीहरूको उमेर 30 वर्ष नपुगिन्जेलसम्म पुजारीय सेवामा प्रवेश गर्न सक्दैनथे। 30 वर्षको उमेरदेखि 50 वर्षसम्मको उमेरका पुजारीले सेवा गर्दथे र पवित्र स्थान वा भेट हुने पालको वरिपरि काम गर्ने जस्तै यसको उतार्ने, झार्ने, बनाउने, खड़ा गर्ने, अरू पवित्र स्थानका अरू बाह्य कार्यहरू गर्ने लेवीहरूको उमेर चाहिँ 25 देखि 50 वर्षको हुनुपर्दथ्यो। फेरि पछाडि गन्ती 7:3 हामीले देख्यौं कि जनगणनामा लड़ाईको लागि चुनिएका योग्यहरूलाई 20 वर्षदेखि उभोका पुरूषहरू थिए। यसले उत्तरदायित्वको उमेरको प्रश्न खड़ा गर्दछ। जब हामी गन्ती 14:29 आउँछौ त्यहाँ हामी पढ्छौं, तिमीहरूका लास यही वनमा छोड़िनेछ र यपन्नेको छोरा कालेब र नूनको छोरो यहोशू बाहेक गणना भएका मेरो विरूद्धमा गन गनाउने 20 वर्षदेखि उभोका कोही पनि प्रतिज्ञाको देशमा जान पाउने छैन। यो स्पष्ट छ कि यस नमूनामा चाहिँ 20 वर्ष उत्तरदायित्वको उमेर थियो। 19 वर्ष पुगेको कुनै पनि व्यक्तिलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न अनुमति दिइयो र गनगन गर्ने 20 वर्षदेखि उभोका केटाहरू उजाड स्थानमै मर्नेछ। म यो विचार वा सल्लाह दिन चाहन्छु, यहाँ उत्तरदायित्वको उमेर हाम्रा बुझाइ वा सोचाइ अनुरूप भन्दा अलिक ज्यादै हुन सक्छ। सम्भवत हामी सोच्दछौ सानो बच्चा उत्तरदायी हुन सक्छ। मलाई यो लाग्दैन, सानो बच्चाले प्रभुलाई ग्रहण गर्न सक्छ। वास्तवमा मैले धेरैजना बालकहरूको बारेमा सुनेको छु जसले 4 वर्षको उमेरमा ख्रिस्टलाई ग्रहण गरेका छन्। तर म के सोच्दछु भने उत्तरदायित्वको उमेर त्यो भन्दा केही पहिलेको हुनै पर्छ र उही समयमा यो भिन्न मानिसको लागि भिन्नै हुनेछ। हामी यहाँ देख्छौ कि सेवाको भिन्नै रूपहरू वा प्रकारहरूका लागि परमेश्वरले यो भिन्नै बनाउनुभयो। कुनै व्यक्ति 20 वर्षको उमेरमा सिपाही हुन सक्छ भने एक लेवी पवित्र वासस्थान अर्थात भेट हुने पालमा 25 वर्षको उमेरदेखि काम गर्न सक्छ र पुजारीले आफ्नो पुजारीय सेवा 30 वर्षको उमेरमा आरम्भ गर्न सक्थ्यो। महत्वपूर्ण कुरा यो हो कि हामीले आफ्ना केटाहरू र केटीहरूलाई निर्देशन दिएर जति चाँडो हुन्छ प्रभु कहाँ आउन तिनीहरूलाई उत्साह दिनु पर्दछ। हाम्रा बाल बच्चाहरूको लागि प्रभु येशूमा विश्वास गर्न अति नै महत्वपूर्ण छ। प्रभु यो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
अचमक प्रेम गर्नु हो परमेश्वरले हामीलाई, एक्लो पुत्र समेत दिनु हो बचाउन भनी सबैलाई, बचाउन भनी सबैलाई। अचमक प्रेम गर्नु हो समाचारी रागत बागै प्रमाणित गर्नु हो आफ्नो प्रेम, एउटालाई दिई सार बचाउन गर्नु हो यस्तो अचमक प्रेम, अचमक प्रेम गर्नु हो। मृत्युलाई जिती बोरी उठे येशु परमेश्वरको महिमा देखाउन, 40 दिनपछि सबै आज्ञा दिई गई स्वर्ग भन्दै फेरि आउँछु लिन। अचम्मको प्रेम गर्नु हो, अनुग्रहको समय यही हो, नगुमो यो मौका प्रिय हो, आफ्नो यीशुलाई मित्र हो, साथै नै उहाँ आउने बेला भयो। अचम्मको प्रेम गर्नु हो परमेश्वरले हामीलाई, एक पुत्र समेत दिनु हो बचाउन भनी सबैना, बचाउन भनी सबैना। अचम्मको प्रेम गर्नु हो,
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 8470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।